यस कार्यक्रम जोइसमेयर मिनिस्ट्रीज का साथीहरू र साझेदारहरूका सहयोगद्वारा सम्भव भएको हो।
असल राजदूतको प्रतिनिधित्व गर्न मद्दत माग्नुहोस्। हामी उहाँको प्रतिनिधि हौ। हामी मार्फत संसारमा उहाँले आफ्नो निवेदन राख्नुहुन्छ र यदि त्यहाँ केही छ जुन विश्वले आज हेर्न आवश्यक छ, त्यो स्थिरता हो। यो मानिसहरू हुन् जसले उनीहरूले के विश्वास गर्छन् भन्छन् र तिनीहरूले समस्याको समयमा विश्वास देखाउँछन्। हरेक दिनको जीवनको आनन्द लिनुमा यहाँहरूलाई स्वागत छ। तपाईँलाई थाहा छ, एउटा कुरा जसले हामीलाई जीवनको आनन्द लिन दिँदैन, यदि हामीले हाम्रो भावनालाई नियन्त्रण गर्न दियौँ भने, र हामी एक दिन अर्को र अर्को दिन अर्कै हुन्छौँ। धेरै वर्ष पहिले म आफैलाई यो क्रिस्चियन भन्थे। मलाई यस्तो महसुस हुन्थ्यो कि म कहिले माथि कहिले तल हुन्थेँ, अनि म मेरो श्रीमानलाई हेर्थेँ र उहाँ एकदमै स्थिर हुनुहुन्थ्यो। तपाईँलाई थाहा छ, यदि हामीसँग कुनै समस्या थियो भने उहाँ टुक्रिनुहुन्न, उहाँ स्थिर रहनुहुन्थ्यो। र बाइबलले साँच्चै हामीलाई स्थिर रहन प्रोत्साहित गर्दछ, र वास्तवमा त्यो आत्मिक परिपक्वताको लागि समान छ। यदि हामीलाई परमेश्वरले चलाउनु भएको चाहन्छौँ भने हामी स्थिर हुन सिक्नुपर्छ, र हाम्रो भावनाहरूलाई हामीलाई नियन्त्रण गर्न दिनुहुँदैन। म हरेक समय मानिसहरूलाई भन्छु, तपाईँसँग भावनाहरू छन्। तपाईँले विभिन्न समयमा विभिन्न भावनाहरू अनुभव गर्नुहुनेछ, र कुनै राम्रा छन्, कुनै राम्रा छैनन्। कुरा के हो भने, तपाईँले कहिल्यै थाहा गर्नुहुन्न कि तपाईँले कस्तो महसुस गर्नुहुन्छ। तपाईँ बिहान उठ्दा तपाईँ राति राम्रो महसुस गरेर सुत्न सक्नुहुन्छ, तर तपाईँ बिहान उठ्दा कसैको टाउको हटाइदिन चाहनुहुन्छ। त्यसो भए हामीले भावनाहरू बाहेक कसरी बाँच्ने भनेर सिक्नुपर्छ। मैले धेरै अगाडि यसको बारेमा एउटा किताब लेखेको थिएँ। मैले आफ्नो भावनाहरू व्यवस्थापन गर्दै भनिने एउटा पुस्तक लेखेँ, र त्यो कुरा सिक्न मलाई धेरै सहयोगी भयो। जुन कुराहरू मैले प्रार्थना गरेर गएको थिएन कि मैले तिनीहरूलाई कसरी नियन्त्रण गर्न नदिने भनेर सिक्नुपर्छ। यसैले हामीसँग आत्मसंयम छ, त्यसैले हामी आफैलाई नियन्त्रण गर्न सक्छौँ। अब परमेश्वरले आफ्नो सेवा गर्नेहरूलाई सावधान हुन, स्थिर हुन, आज्ञाकारी हुन, विश्वासयोग्य हुन, सजिलै हल्लाउन नसकिने र तिनीहरूको भावनाहरूको नियन्त्रणमा राख्न आवश्यक छ, किनभने हामी विश्वासयोग्य हुनुपर्छ। पहिलो इतिहास 12:33 एम्प्लिफाइड बाइबलमा उहाँले एउटा परिस्थिति देखाउनुहुन्छ जहाँ मानिसहरू एउटा युद्धमा थिए, तिनीहरू लडाइँमा थिए। यसले भन्छ, जुबुलुनका लडाइँको निम्ति तयार भएका सब किसिमका हतियार प्रयोग गर्न सक्ने अनुभवी साहसी र 150,000 योद्धाहरू, तर स्थिर र विश्वसनीय। त्यसैले जब परमेश्वरले मानिसहरूलाई आफ्नो सेवाको लागि खोज्नुहुन्छ, उहाँलाई स्थिर र विश्वस्त व्यक्तिहरू चाहिन्छ। हामी कतिजना जन्मदै स्थिर हुन्नौँ। केही मानिस अरूभन्दा अलि धेरै भावनात्मक हुन्छन्, अनि यदि तपाईँ हुनुहुन्छ भने तपाईँ हुनुहुन्छ। यो तपाईँको व्यक्तित्वको हिस्सा हुनसक्छ, तर तपाईँले ती भावनाहरूमा आधारित महत्त्वपूर्ण निर्णयहरू नगर्न सिक्नुपर्छ, र तपाईँलाई नियन्त्रण गर्न नदिनुहोस्। म भन्न चाहन्छु, भावनाहरूलाई तल झर्न दिनुहोस् र त्यसपछि निर्णय गर्नुहोस्। उदाहरणको लागि, तपाईँ किनमेल गर्न जान सक्नुहुन्छ, अनि तपाईँले यही किन्छु भनेर सोच्नु भएको छैन होला। होइन, यसो भनौँ कि तपाईँले केही विशेष कुरा किन्न चाहनुहुन्छ। तपाईँ मलतिर जाँदै हुनुहुन्छ, मानौ तपाईँको आँखाको डाक्टर त्यहाँ हुनुहुन्छ, र त्यहाँ आफ्नो चस्मा लिन जाँदै हुनुहुन्छ, र अरू केही किन्न चाहनुहुन्न, तर तपाईँले पसलमा केही कुराहरू देख्न सुरु गर्नुभयो। झ्यालबाट आहा, 70% छुट सहितको बिक्री छ, र त्यहाँ जानु र हेर्नु गाह्रो छैन। तपाईँ गएर हेर्नुहुन्छ र तपाईँ त्यहाँ सबै सामान देख्नुहुन्छ। तपाईँ चाहनुहुन्छ जुन तपाईँलाई आवश्यक छैन, र तपाईँसँग त्यो सामान किन्न पैसा पनि छैन, तर भावनाहरू तलमाथि हुन थाल्छन्। र यो अचम्मको कुरा हो कि के हुनेछ यदि तपाईँ त्यहाँबाट जानुहुनेछ। 5 मिनट पैदल जानुहोस् र यसको बारेमा कस्तो महसुस गर्नुहुन्छ हेर्नुहोस्। त्यसैले प्राय यदि हामी कुनै कुराबाट टाढा हिँड्छौँ भने ती भावनाहरू जो तल फिर्ता आउनेछन्, र हामी भावनात्मक निर्णयको सट्टा एकदमै बुद्धिमानी निर्णय गर्न सक्षम हुनेछौँ। म आश्चर्यचकित छु कि म आज कति मानिसहरूसँग कुरा गर्दछु, तिनीहरू गहिरो ऋणमा छन्, र अब तपाईँ सबै ऋणले दब्नु भएको छ, किनभने तपाईँले भावनात्मक रूपमा चिजहरू किन्नु भएको छ। अथवा म आश्चर्यचकित छु कि म धेरै मानिसहरूसँग कुरा गर्दछु जसले कसैसँग भावनात्मक रूपमा विवाह गरे, तिनीहरू राम्रो देखिन्थे, तपाईँ उत्साहित हुनुभयो, तपाईँले छिटो विवाह गर्नुभयो, तिनीहरूको चरित्र थाहा थिएन, तपाईँले चिन्नुभएको थिएन। हुनसक्छ तपाईँ वचन विपरीत गएर कसैसँग विवाह गर्नुभयो, तपाईँहरू एक समान हुनुहुन्थेन, एकजना विश्वासी अर्को अविश्वासी हुनुहुन्थ्यो। अब परमेश्वरले यस्तो कुराहरूमा मद्दत गर्न सक्नुहुन्छ र तपाईँ अझै राम्रो विवाह गर्न सक्नुहुनेछ। तर हामी भावनात्मक रूपमा काम गर्न चाहँदैनौँ। म सधैँ यो भन्न मन पराउँछु, हताश मानिसहरूले हताश काम गर्छन्। र यदि तपाईँ अविवाहित महिला वा पुरुष हुनुहुन्छ भने र तपाईँ वास्तवमा विवाह गर्न चाहनुहुन्छ भने हताश भएर जो भेट्नुहुन्छ त्यही व्यक्तिसँग विवाह नगर्नुहोस्। किनकि तपाईँ कसैसँग विवाह गर्न चाहनुहुन्छ जो तपाईँसँग जीवन बिताउन सक्छ र केवल अर्को समय सीमाको रूपमा समाप्त गर्दैन। हितोपदेश 25:28 यसले भन्छ, पर्खालहरू भत्किएको नगर झैँ आत्मसंयम नभएको मानिस हो। अर्को शब्दमा, स्थिरता बिना सबै कुरा गडबड हुन्छ। मैले भने चाहिँ केही मानिसहरूलाई यो अरूभन्दा बढी चाहिन्छ। केही मानिसहरू भावनात्मक रूपमा सञ्चालित हुँदैनन्। मेरो पति ती मध्ये एक हुनुहुन्छ जो भावनात्मक रूपमा सञ्चालित हुनुहुन्न। म यति धेरै छैन, तर मेरो जीवनमा एक समय थियो जब म थिएँ। विशेष गरी विगतका चोटहरूबाट तपाईँ प्रभावित हुनुहुन्छ। तपाईँ धेरै चिजहरू गर्नुहुन्छ भावनात्मक रूपमा जबसम्म तपाईँ वचनको परिपक्वतामा हुनुहुन्न। भावनाको एउटा रोचक परिभाषा छ, यसको अर्थ उत्साहित हुनु हो, माथि उठ्न, र म यो मन पराउँछु, बाहिर निस्कन। यसले के अर्थ लाग्छ भन्नुहोला, सोच्यो भने धेरै अर्थ लाग्छ। तपाईँको भावनाहरू माथि उठ्छ र तिनीहरू चाहन्छन् कि तपाईँ तिनीहरूको निर्देशनतिर जाउन्। तर हामी यो गर्न सक्दैनौँ, हामी परमेश्वरलाई पछ्याउनुपर्छ। उत्साहित हुन, अगाडि बढ्न, बाहिर निस्कन। तपाईँलाई थाहा छ त्यहाँ सकारात्मक र नकारात्मक भावनाहरू छन्। रिस सबैभन्दा शक्तिशाली नकारात्मक भावनाहरूमध्ये एक हो, उत्साह चाहिँ सकारात्मकमध्ये एक हो। तर तपाईँलाई थाहा छ निर्णयहरू भावनाहरूमा हुनु हुँदैन। कति मानिसहरूले केही सुरु गर्छन्, यो रोमाञ्चक छ, यो नयाँ छ, कसैले तपाईँलाई भन्यो, ओहो अब तपाईँ यसको बारेमा एकदम उत्साहित हुनुहुन्छ र अब तपाईँले सुरु गर्नुभयो। यसको बारेमा के हुन्छ जब यो रोमाञ्चक लाग्न छोड्छ? तपाईँ अगाडि बढेर जे सुरु गर्नुभयो त्यो समाप्त गर्नुहुन्छ, वा तपाईँ धेरै मानिसहरूले के गर्नुहुन्छ त्यो गर्नुहुनेछ र यसलाई फ्याँकेर टाढा जानुहुनेछ र योभन्दा अझ रोमाञ्चक कुरा गर्नुहुनेछ? मैले 45 वर्षदेखि परमेश्वरको वचन सिकाउँदैछु र म तपाईँलाई 45 वर्षपछि बताउन सक्छु यो धेरै गाह्रो काम हो, धेरै गाह्रो काम। मलाई याद छ कि कसैले तपाईँले सेवकाईको यात्रा गर्नु परेकोमा कस्तो महसुस गर्नुहुन्छ भनेर सोधे, धेरै वर्ष अगाडिको कुरा। हामी धेरै यात्रा गर्छौँ, होटलका कोठाहरूमा धेरै समय खर्च गर्छौँ, जुन तपाईँले तस्विरमा देखे जस्तो राम्रो हुँदैन, अनि घरको ओछ्यान जस्तै आरामदायक नहुन सक्छ। र तिनीहरूले मलाई सोधे, तपाईँ कस्तो महसुस गर्नुहुन्छ तपाईँले गर्नुपर्ने सबै यात्राको बारेमा? मैले एक मिनटको लागि सोचेँ, म मेरो जवाफमा आफै आश्चर्यचकित भएँ। मैले भने, तपाईँलाई थाहा छ मैले लामो समयसम्म आफूले सोधेको छैन। तपाईँलाई थाहा छ जब तपाईँ आफैलाई समस्यामा पार्नुहुन्छ र तपाईँले के सुरु गर्नुभयो भनेर समाप्त गर्न सक्नुहुन्न, यसको कारण तपाईँ आफैलाई के महसुस गर्नुहुन्छ भनेर सोध्न थाल्नुहुन्छ। यदि तपाईँलाई थाहा छ कि परमेश्वरले तपाईँलाई केही गर्न बोलाउनु भएको छ अथवा तपाईँ केही गर्न प्रतिबद्ध हुनुभएको छ, आज हामीसँग धेरै मानिसहरू छन् जसले आफ्नो वचन राख्दैनन् र प्रतिबद्धता राख्दैनन्, र यसको मुख्य कारण भनेको उत्साह हराइजान्छ र यसैले तिनीहरू समाप्त गर्न चाहँदैनन्। बाइबलले भन्छ, आफूलाई चोट पर्दा शपथ नखानुहोस्। यदि तपाईँले कुनै कुराको बारेमा आफ्नो वचन दिनुहुन्छ भने तपाईँले त्यो गर्न आवश्यक छ, यदि यसले तपाईँलाई चोट पुर्याउँछ भने पनि, किनभने एक भावनात्मक रूपमा स्थिर परिपक्व इसाईले त्यही गर्छ। निर्णयहरू भावनाहरूमा हुनु हुँदैन। जे सुरु गर्नुहुन्छ समाप्त गर्नुहोस्, उत्साहित भएर गर्नुहुन्छ भने अन्त्य गर्नुहुन्न। हामीसँग सधैँ भावनाहरू हुन्छन्, तर आत्मिक परिपक्वताले माग गर्दछ कि हामी तिनीहरूलाई नियन्त्रण गर्छौँ र हामी तिनीहरूलाई हामीलाई नियन्त्रण गर्न दिँदैनौँ। आफ्ना भावनाहरू व्यवस्थापन गर्नुहोस्, आफ्ना भावनाहरूसितै बाँच्नुहोस्। तपाईँलाई थाहा छ पत्रुस एक मानिस थिए जो सजिलै डगमगाउँथे। ऊ भावनाहरूमा उत्साहित भएर काम गर्थ्यो र पत्रुस एक महान प्रेरित भए। र असल खबर यो छ कि हामी सबै परिवर्तन हुन सक्छौँ, पवित्र आत्माले सहायता गर्नुहुन्छ। मत्ती 16:13-19 यीशु कैसरिया फिलिपीको मुलुकमा आउनुभएपछि उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्छन्? तिनीहरूले जवाफ दिए, कसैले बप्तिस्मा दिने युहन्ना, कसैले एलिया र कसैले एर्मिया वा अगमवक्ताहरूमध्ये कुनै एकजना हुन् भनी भन्छन्। उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरू के भन्छौ, म को हुँ? सिमोन पत्रुसले जवाफ दिए, उसँग जहिल्यै जवाफ हुन्छ, सबै प्रश्नहरूको जवाफ। तपाईँ ख्रिस्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र। येशूले तिनलाई भन्नुभयो, योनाको छोरो सिमोन, तिमी धन्य हो, किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो। म तिमीलाई भन्दछु कि तिमी पत्रुस हौ, म मेरो मण्डली। जुन चट्टानको विषयमा कुरा हुँदैछ त्यो चट्टान पत्रुस होइन, उनको विश्वास थियो परमेश्वरको पुत्रमा। यस चट्टानमाथि स्थापित गर्नेछु र नरकका ढोकाहरू त्यसमाथि विजय हुने छैनन्। तपाईँलाई थाहा छ, त्यो एक क्षण थियो, त्यो एक धेरै शक्तिशाली क्षण हुनुपर्थ्यो। मानिसहरूले म को हुँ भनेर के भन्छन्, कसैले के भन्छन्, कसैले के भन्छन्, तर तिमीहरू चाहिँ म को हुँ भन्छौ? ख्रिस्टलाई जीवित परमेश्वरको पुत्र भनिन्छ। अनि येशूले भन्नुभयो, यस चट्टानमाथि म मेरो मण्डली बनाउनेछु र नरकका द्वारहरूले यसलाई फेरि रोक्ने छैनन्। तपाईँलाई थाहा छ, म ती विशेष क्षणहरू मन पराउँछु जुन हामीले परमेश्वरसँग पाएका छौँ, जब परमेश्वरले केही गर्नुहुन्छ, केही भन्नुहुन्छ, यो अद्भुत छ। र उहाँले फेरि भन्नुहुन्छ, म तिमीलाई स्वर्गको राज्यको साँचोहरू दिनेछु, जसले अधिकार र शक्तिको प्रतिनिधित्व गर्दछ। अधिकार र शक्ति कसलाई चाहिँदैन? मलाई त चाहिन्छ। म शैतान मेरो वरिपरि हिँडेको र मेरो फाइदा लिएको म चाहन्न। म उसको विरुद्धमा शक्ति चाहन्छु, कसरी प्रयोग गर्ने भनेर जान्न चाहन्छु। म तिमीहरूलाई स्वर्गको राज्यको साँचोहरू दिनेछु, जे तिमीहरूले पृथ्वीमा बाँध्नेछौ सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाउला सो स्वर्गमा फुकाइनेछ। ठिक छ, एम्प्लिफाइड बाइबलले थोरै फरक भन्दछ र मलाई यो मनपर्छ। यसले भन्छ, तपाईँले पृथ्वीमा जे बाँध्नुहुन्छ त्यो स्वर्गमा पहिले नै बाँधिएको हुनुपर्छ, र तपाईँले जे पृथ्वीमा फुकाउनुहुन्छ सो स्वर्गमा फुकाइनेछ। अर्को शब्दमा, म तिमीहरूलाई स्वर्गलाई पृथ्वीमा शक्ति र अधिकार दिन्छु। अर्को शब्दमा, परमेश्वरको शक्तिद्वारा परिस्थितिमा स्वर्गले जस्तो व्यवहार गर्छ, हामीले पनि त्यस्तै गर्नु हो। जब हामी चट्टान जस्तो हुन्छौँ, हामीसँग सामर्थ्य हुन्छ। पत्रुसले परमेश्वरबाट एउटा महान प्रकाश प्राप्त गरेका थिए। दुई पदपछि, र मलाई थाहा छैन कति लामो छ, तर सम्भवतः धेरै लामो छैन, दुई पदपछि मत्ती 16:21-25 यसले भन्छ, उहाँ कसरी यरुसलेममा जानुपर्छ, धर्मगुरुहरू र मुख्य पुजारीहरू र शास्त्रीहरूबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी उहाँले त्यस बेलादेखि आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो। र येशूले आफ्ना चेलाहरूलाई व्याख्या गर्न सुरु गर्नुभयो, डरलाग्दो परिस्थिति भएर जानुहुनेछ, किनकि परमेश्वरको यही इच्छा उहाँको लागि थियो। यदि उहाँ यरुसलेम जानुहुन्छ भने उहाँले कष्ट भोग्नुहुनेछ, उहाँ क्रुसमा टाँगिनुहुनेछ, उहाँको मृत्यु हुनेछ, र यो कुरा सजिलो हुनेवाला छैन। र पत्रुसले उहाँलाई एकातिर लगे, र यो अचम्म लाग्दो कुरा हो, र पत्रुसले उहाँलाई एकातिर लगेर हप्काउन लागे। उसको आफ्नो सही मनले येशूलाई इन्कार गर्छ। ठिक छ, पत्रुसले यो भावनाहरूबाट मात्र गरे, ओ होइन प्रभु, यो तपाईँलाई कहिल्यै हुँदैन। उहाँले येशूलाई प्रेम गरेको कारणले येशूलाई चोट परेको देख्न चाहँदैनथ्यो, र यरुसलेममा उहाँहरूको सजिलो समय बितेको थिएन, र उहाँ फेरि यरुसलेममा गएको चाहँदैनथे। तर फर्केर येशूले पत्रुसलाई भन्नुभयो, ए शैतान, मेरो सामुन्नेबाट हटिजा। अब वास्तवमै उहाँले पत्रुसलाई शैतान भन्नुभएको होइन, तर उहाँलाई थाहा थियो कि शैतान पत्रुसद्वारा काम गर्ने प्रयास गरिरहेको छ। वास्तवमा परमेश्वरले चाहनुभएको कुरा गर्न नदिन। र म तपाईँलाई भन्न सक्छु, त्यहाँ मानिसहरू छन् जसले तपाईँलाई प्रेम गर्छन्, मेरो मतलब तिनीहरूले साँच्चै प्रेम गर्छन्, तर तिनीहरू अझै पनि शत्रुद्वारा प्रयोग गरिन सक्छन्। परमेश्वरले चाहनुभएको कुरा गर्न नदिन, त्यसकारण तपाईँ आफ्नो हृदयलाई पछ्याउन बलियो हुनुपर्दछ। केही मानिसले भनेको कुरा गर्नैपर्छ भन्ने छैन, सल्लाह लिँदै नलिनुहोस् भन्न खोजेको होइन, मैले त्यसो भन्न खोजेको होइन, तर यदि तपाईँ आफ्नो हृदयमा पक्का हुनुहुन्छ कि परमेश्वरले तपाईँसँग केही कुरा बोल्नुभएको छ, तपाईँले आफ्नो हृदयलाई पछ्याउनुपर्छ। जब परमेश्वरले मलाई सेवकाईमा बोलाउनु भयो 45 वर्ष पहिले, महिलाहरूको लागि सिकाउनु र प्रचार गर्नु दुर्लभ कुरा थियो र म तपाईँलाई भन्न सक्दिनँ कि कसरी धेरै मानिसहरू, परिवार र साथीहरू, मानिसहरू जसले मेरो ख्याल राख्छन्, वास्तवमा मलाई निरुत्साह गर्ने प्रयास गरे ती कुरा गर्न जुन कुरा गर्न परमेश्वरले मलाई बोलाउनु भएको छ। ठिक छ, परमेश्वरले मलाई के गर्न आग्रह गर्नुभयो भन्ने बारे मलाई कठोर रूपमा केही याद थिएन, तर मैले परमेश्वरलाई प्रेम गरे र म केवल विश्वासको पाइलाहरू लिन चाहन्थे र उहाँलाई नेतृत्व र मार्गदर्शन गर्न दिए। म पक्कै पनि ठिक थिएँ, 45 वर्षपछि पनि म अझै यहीँ छु, र यदि मैले तिनीहरूलाई सुनेको थिएँ भने मलाई थाहा छैन अहिले म के गर्दै हुने थिएँ। यो यस्तो हुने थिएन होला। तपाईँले सधैँ यो मनमा राख्नु पर्दछ, तपाईँलाई माया गर्ने मान्छे पनि शैतानद्वारा चलाइन सक्छन्। परमेश्वरले तपाईँलाई के गर्न बोलाउनु भएको छ भन्ने विश्वासबाट तपाईँलाई हटाउन प्रयास गर्नेछन्। परमेश्वर तपाईँसँग बोल्नु भएको छ, तिनीहरूसँग होइन, त्यसैले तिनीहरूसँग त्यस्तै विश्वास छैन। तपाईँले त्यो कुरा गर्नुहुन्छ कि जुन कुरा तपाईँलाई लाग्छ कि परमेश्वरले तपाईँले गरेको चाहनुहुन्छ। येशूले पत्रुसलाई भन्नुभयो, ए शैतान, मेरो सामुन्नेबाट हटिजा, त मेरो निम्ति बाधा होस्, किनभने त परमेश्वरको कुरामा होइन तर मानिसहरूको कुरामा ध्यान दिन्छस्। तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, कोही मेरो पछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस्। यो त्यति आजको प्रख्यात वचन होइन, आफ्नो क्रुस उठाएर मेरो पछि लागोस्। आफूलाई अस्वीकार गर्नु र क्रुस उठाएर हिँड्नु चाहिँ कठिन कुरा हो। मेरो मतलब, वास्तविक क्रिस्चियनहरू चाहिँ परिपूर्णताको लागि हुन्, दोधारेहरूको लागि होइन। र तपाईँ आइतबार बिहान 45 मिनट चर्चमा गएर एक सफल इसाई हुन सक्नुहुन्न। तपाईँले वचन अध्ययन गर्नुपर्दछ, परमेश्वरसँग सम्बन्ध राख्नुपर्दछ र उहाँसँग समय बिताउनु पर्दछ। उहाँको आवाज कसरी सुन्ने, उहाँलाई कसरी पछ्याउने भनेर सिक्नुपर्छ हरेक परिस्थितिमा। येशूलाई पछ्याउनुहोस् जस्तोसुकै परिस्थितिमा, वचनलाई पछ्याउनुहोस्, आफ्नो हृदयलाई अनुसरण गर्नुहोस्, भिडको पछि नलाग्नुहोस्। धेरै पटक हामी भिडको पछाडि जानको लागि परीक्षित हुन्छौँ, तर तिनीहरू सही दिशामा छैन, तपाईँको लागि ती सही छैनन् भने पछ्याउन आवश्यक छैन। आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाएर मेरो पछि लागोस्, किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ त्यसले त्यो पाउनेछ। उहाँले तपाईँको वास्तविक जीवनको बारेमा कुरा गरिरहनु भएको छ। यदि तपाईँ वास्तविक जीवन प्राप्त गर्न चाहनुहुन्छ भने अद्भुत रूपमा अद्भुत हुन सक्छ, त्यसपछि आफ्नो इच्छालाई तपाईँले विदाई गर्नुपर्छ। अर्को शब्दमा, म के कुरा चाहन्छु भन्ने होइन, तर परमेश्वर के चाहनुहुन्छ भन्ने हो। तपाईँलाई थाहा छ, येशू गेत्सेमनीको बगैँचामा पीडाको समयमा हुँदा, जहाँ उहाँ कडा रूपमा प्रार्थना गर्दै गर्नुहुँदा पसिना रगतको ठूलो थोपामा परिणत भयो। 3 पटक फेरि गएर परमेश्वरसँग एउटै प्रार्थना गर्नुभयो, हे मेरा पिता, हुन सक्छ भने यो कचौरा मबाट हटोस्, तरै पनि मैले इच्छा गरे बमोजिम होइन तर तपाईँले इच्छा गर्नुभयो बमोजिम होस्। 1 पटक होइन 2 पटक होइन तर 3 पटक। त्यसैले मलाई लाग्छ कि यो भन्न धेरै सुरक्षित छ कि येशू वास्तवमा सबै दुःखहरू मार्फत जान चाहनु हुँदैन थियो। जुन मैले बुझे, मेरो मतलब, तपाईँलाई थाहा छ येशू पवित्र हुनुहुन्छ र उहाँ परमेश्वर हुनुहुन्छ र उहाँको निम्ति सबै मानव जाति को पाप लिनको लागि म कल्पना गर्न पनि सक्दिनँ। त्यो कति भयानक हुनुपर्दछ, कुटाई पिटाई क्रुसमा टाँगिने कुराहरू भन्दा पनि त्यो कठिन थियो। हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ? त्यहाँ समयको एक क्षण थियो जब उहाँले त्यागिएको धेरै नै महसुस गर्नुभयो। हामीले महसुस गरेको भन्दा पनि बुझेको अनुसार जानुपर्छ। तपाईँलाई थाहा छ, म हरेक बिहान परमेश्वरसँग समय बिताउँछु र मलाई लाग्दैन हरेक बिहानी उहाँ मसँग हुनुहुन्छ जस्तो। म प्रार्थनामा समय बिताउँछु, म सधैँ महसुस गर्दिनँ वास्तविक आत्मिक जस्तो कहिलेकाहीँ। मलाई लाग्छ परमेश्वरले सुन्नुहुन्न कि भनेर, तर तपाईँलाई थाहा छ, केही वर्ष पहिले मैले त्यस्ता भावनाहरूलाई छोड्ने निर्णय गरेँ र मलाई थाहा भएको कुरामा बाँच्न सुरु गरेँ। त्यसैले मलाई लाग्छ कि परमेश्वर त्यहाँ हुनुहुन्छ वा हुनुहुन्न, मलाई थाहा छ कि उहाँ हुनुहुन्छ, किनकि उहाँको वचनले मलाई बताउँदछ कि उहाँ हुनुहुन्छ र उहाँले मलाई कहिले छोड्नुहुन्न र मलाई त्याग्नुहुन्न। तपाईँले जे थाहा गर्नुभएको छ त्यो अनुसार जान सिक्नुहोस्, तपाईँले महसुस गरे अनुसार होइन, किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण गुमाउने इच्छा राख्छ त्यसले त्यो पाउनेछ। पत्रुस खाली भएको थियो, त्यसैले सैतान उनको माध्यमबाट काम गर्न सक्षम भएको थियो। यसोले आफ्नो चेलाहरूलाई भन्नुभयो कि तिनीहरू स्थिर हुन र बलिदान हुन इच्छुक हुन आवश्यक छ। निर्णयहरू हामीले कस्तो महसुस गर्छौँ भन्ने आधारमा बनाउनु हुँदैन। तपाईँहरूमध्ये कोही, किनकि म विश्वास गर्दछु कि परमेश्वरले मेरो हृदयमा सिकाउनको लागि के राख्नुहुन्छ त्यसको कारण छ, र म यो विश्वास गर्दछु कि आज मलाई परमेश्वरले प्रचार गर्नु भन्नुभएको छ तपाईँहरूलाई सुन्नलाई। तपाईँहरूमध्ये केही, सायद सबै होइन, तर तपाईँहरूमध्ये केही आफ्नो जीवनमा निर्णयको बिन्दुमा हुनुहुन्छ र परमेश्वर चाहनुहुन्छ कि तपाईँ यसलाई एक मायालु चेतावनीको भावनाद्वारा निर्देशित नहुनुहोस्। कस्तो महसुस गर्नुहुन्छ भन्ने कुरालाई पछ्याउनुहोस्, गहिराईमा जानुहोस् र परमेश्वरको बुद्धि माग्नुहोस्। बुद्धिले अहिले काम गर्छ र पछि त्यसले सन्तुष्ट दिन्छ। भावनाले अहिले गर्छ जुन राम्रो महसुस हुन्छ, तर पछिको चिन्ता गर्दैन। भावनात्मक रूपमा प्रतिबद्धता नगर्नुहोस्। त्यो प्रतिबद्धताको लागि के आवश्यक छ भनेर सोच्नुहोस्। यो मेरो लागि सजिलो छ जब कसैले फोन गरेर भन्नुहुन्छ, अनुग्रह गरी मेरो चर्चमा आएर प्रचार गरिदिनुहुन्छ, फोनमा भन्न सजिलो छ, म गर्न सक्छु भनेर। तपाईँलाई थाहा छ, जब यो गर्ने समय आउँदछ, जसले मेरो वरिपरि धेरै कुराहरू गर्न लाउँदछ त्यसले ममाथि धेरै दबावहरू राख्दछ, र मैले यो गर्न कतिसम्म गर्नुपर्छ भनी विचार गर्न सिकेको छु। तपाईँले वास्तविकताको माध्यमबाट कुराहरू सोच्न आवश्यक छ। चट्टानमा आफ्नो घर बनाउनुहोस् बाइबलले भन्छ। आफैले निर्माण गर्नुहोस्, परमेश्वरको वचनमा आफ्नो जीवन निर्माण गर्नुहोस्। मत्ती 7:24, यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ म एकजना बुद्धिमान मानिससँग त्यसको तुलना गर्छु जसले आफ्नो घर चट्टानमाथि बनायो। अर्को शब्दमा, यदि तपाईँ शब्दको आधारमा बाँच्नुहुन्छ भने तपाईँ के महसुस गर्नुहुन्छ, वा तपाईँ के सोच्नुहुन्छ, वा तपाईँ के चाहनुहुन्छ? तपाईँलाई थाहा छ, हाम्रो आत्मा, हाम्रो मन, हाम्रो इच्छा र हाम्रो भावनाहरू, त्यो भाग यदि परमेश्वरको लागि परिवर्तन गरिएको छैन र यदि हामीले उहाँलाई हाम्रो जीवनको ती क्षेत्रहरूको नेतृत्व दिँदैनौँ भने त्यसपछि हामी आफूलाई वास्तविक समस्यामा पार्न सक्छौँ। तपाईँलाई थाहा छ, किनभने मलाई लाग्छ कि केही सत्य हुँदैन, परमेश्वरको वचनसँग मेल खान्छ कि खाँदैन भनेर हेर्नुपर्छ। यदि तिमीले चट्टानमा आफ्नो घर बनायौ भने जुन चट्टान उहाँले प्रचार गर्ने वचन येशूमाथि विश्वास राख्नु हो, अनि पानी पर्यो र बाढी आयो अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो र पनि त्यो घर ढलेन किनकि त्यो घर चट्टानमाथि बसालिएको थियो। मलाई त्यो मनपर्छ। जब तपाईँको विश्वास येशू ख्रिस्टको चट्टानमा निर्माण हुन्छ, जब कठिन समयहरू आउँछन् तिनीहरू राम्रो महसुस गर्दैनन्, त्यहाँ चुनौती हुँदैन भनेर म भन्दिनँ, तर तपाईँ अझै खडा हुनुहुनेछ जब हुरी सकिन्छ। हामीसँग हाम्रो घर बाहिर धेरै फरक रुखहरू छन् र हामीसँग त्यस्ता रुखहरू छन्। यसो हेर्दा तिनीहरू सयौँ वर्षदेखि त्यहाँ छन्, एउटा ठुलो ठुलो योगको रुख। र म तपाईँलाई भन्न सक्छु, जब हुरी आउँछ केही साना रुखहरू र केही साना रुखहरू उड्छन् र प्राय जमिनलाई छुन्छन्, हाँगाहरू टुक्रिन्छन् पनि। यद्यपि कति रुखहरू उडेका पनि छन्, तर म तपाईँलाई भन्छु, त्यो ठुलो योगको रुख पातहरू उड्छ तर त्यो रुख कहिल्यै हल्लिँदैन। किनभने यसको जरा गहिरो छ। हामी परमेश्वरको इच्छा, परमेश्वरको वचन र परमेश्वरको प्रेममा गहिरो जरा हुनु आवश्यक छ। हामीले वचन सुन्न आवश्यक छ। हामी कस्तो महसुस गर्छौँ होइन, तर वचनको आज्ञा पालन गर्न तयार हौँ। त्यस्तो धेरै समय हाम्रो जीवनमा जब हामी आफूलाई गहिरो समस्यामा पार्दछौँ, किनकि हामी हाम्रो भावनाअनुसार जान्छौँ, न कि हामी परमेश्वरको वचनअनुसार। तपाईँलाई थाहा छ, हरेकसँग भावनाहरू हुन्छन्, र म ती दिनहरूलाई प्रेम गर्छु जब ओ म उत्साहित छु र म सबै कुरा गर्न चाहन्छु, परमेश्वरले मलाई गरेको चाहनुहुन्छ र म मानिसहरूप्रति नम्र र असल हुन चाहन्छु, अनि म धैर्य, प्रेम र दिने महसुस गर्छु। तर तपाईँलाई थाहा छ, मेरा सबै दिनहरू त्यस्तो हुँदैनन्, तर पनि म त्यस्तो हुनुपर्दछ यदि म परमेश्वरले चाहेको जस्तो इसाई हुन्छु भने। त्यसो भए ती दिनहरूमा तपाईँ वचनको गहिराईमा डुब्नुपर्छ। अझै अनुग्रहको लागि परमेश्वरसँग माग्नुहोस्। उहाँको असल राजदूतको प्रतिनिधित्व गर्न मद्दत माग्नुहोस्। हामी उहाँको प्रतिनिधि हौँ। हामी मार्फत संसारमा उहाँले आफ्नो निवेदन राख्नुहुन्छ, र यदि त्यहाँ केही छ जुन विश्वले आज हेर्न आवश्यक छ, त्यो स्थिरता हो। त्यो मानिसहरू हुन् जसले उनीहरूले के विश्वास गर्छन् भन्छन् र तिनीहरूले समस्याको समयमा विश्वास देखाउँछन्। र हामीलाई चाहिने चिजहरूमध्ये एक हाम्रो आत्माको लागि चङ्गाई हो। र मैले भने चाहिँ तपाईँको आत्माको अंश तपाईँको भावनाहरू हुन्। परमेश्वरले हामीलाई भावनात्मक चङ्गाई प्रदान गर्नुहुन्छ। तपाईँ बित्नु भएपछि स्वर्ग जाने उहाँको चासो मात्रै होइन, त्यति मात्रै उहाँ चासो राख्नुहुन्न, तपाईँ यहाँ हुनुहुँदा उहाँले प्रयोग गर्न चाहनुहुन्छ।
यस कार्यक्रम जोइसमेर मिनिस्ट्रिजका साथीहरू र साझेदारहरूका सहयोगद्वारा सम्भव भएको हो।